جی بتایا اسی کی لطف صاحب آپ کے پاس ٹیلیویژن سے یہاں پر موجود تھے. تو وہ کہتے ہیں کہ جھوٹ بولا ہے تو پھر قائم رہو اس پہ, آدمی کو صاحب کردار ہونا چاہیے کہ اگر آپ نے جھوٹ بول ہی دیا ہے تو پھر پھر قائم رہو اس پر, آدمی کو صاحب کردار ہونا چاہیے. پاکستان کی آرمی بہت اچھی ہے, مگر اگر ایک ماں کے حضرت نوح علیہ السلام کا میں تذکرہ کرنا چاہتی ہوں, حضرت نوح علیہ السلام کی اولاد میں سے بیٹا ایک خراب تھا, ٹھیک ہے, اب ایک بیٹا خراب تھا, مگر یہ تو نہیں کہ ہم پیغمبروں کو غلط کہنا شروع کر دیں. نو, قارون کا جب ذکر کرتے ہیں تو قارون کون تھا؟ حضرت عیسیٰ, حضرت موسیٰ علیہ السلام کا کزن تھے قارون. قارون حضرت موسیٰ علیہ السلام کے کزن تھے. اچھا, ذیشان کی پتہ کیا پرابلم ہے؟ وہ ہر وقت پرنٹ ہی کرتا رہتا ہے. آئی آلریڈی ہیو رائٹ ان فرنٹ آف می, ٹھیک, تو آئی آلریڈی ہیو سم تھنگ ان فرنٹ آف می. اینی ویز, تو میں بات کر رہی تھی کہ قارون حضرت موسیٰ علیہ السلام کے کزن تھے, مگر قارون واز اے گڈ فرینڈ آف فیرو کا, فرعون کا. بہت بہت امیر آدمی بھی تھا اور اس کی اور فیرو کی بہت اچھی تعلق بھی تھا. مگر یہ تو نہیں کہ میں اپنے پیغمبروں کو غلط کہنا شروع کر دوں. بہت سارے پیغمبروں کی اولاد جو ہے وہ نافرما بردار نکلی, نا حق نکلی, مگر یہ تو نہیں کہ ہم پیغمبروں کے ساتھ. اگر ایک باپ کا ایک بیٹا غلط ہے, یا اگر اولاد میں سے بھائی بہنوں میں سے ایک بھائی بہن غلط ہے, تو اس کو غلط کہنا, ہمارا غلط کہنا بنتا ہے. چیف آف دا آرمی اسٹاف جناب آصف منیر صاحب نے آج فرمایا ہے کہ افواج پاکستان کو کمزور کرنا پاکستان کو کمزور کرنے کے, ہم افواج پاکستان کو تو کمزور کرنا ہی نہیں چاہتے. آپ کے جنرل باجوا صاحب نے کہا تھا, آپ کا ریکارڈ میں موجود ہے, کہ اب آرمی سیاست میں حصہ نہیں لے گی. 77 years آف لائف آف پاکستان, کتنا عرصہ پولیٹیکل گورنمنٹس نہیں. We love our army, but don't lie to us now. That's all what we say. مگر اگر آج آپ نے بہت اچھا کیا, اور خدا کرے کہ جنرل فیض کے ساتھ جو نام اب حقیقت میں سامنے آتے ہیں, ان تمام کو کیفر کردار تک پہنچایا جائے. آج یوم آزادی کے موقع پر چیف آف دا آرمی صاحب, آج آپ کی مجبوری آپ لوگوں کو کانفیڈنس میں لیں, لوگوں کو کہیں ہماری مجبوری ہے, مارشاء اللہ میں آپ کو زیادہ اچھی چیزیں ہم پروٹیکشن دے سکتے ہیں, بٹ انفارچونیٹلی ہم مارشاء اللہ لگا ہی نہیں سکتے. مارشاء اللہ نہیں لگائیں گے تو پیسہ تو سارا ملک کا لٹ گیا ہوا, کچھ جرنیل لے گئے, کچھ فوجی کچھ لے گئے, سیاستدان ملک سے باہر لے گئے, ملک کے پاس تو دھیلا نہیں ہے. آپ کنفیشن کی طرف آ جائیں. وی ریسپیکٹ یو, وی ریسپیکٹ اور آدمی. آپ نے فرمایا کہ نا اتفاقی اور انتشار ملک کو اندر سے کھوکھلا کر کے بیرونی جارحیت کی راہ ہموار کر دیتے ہیں. قوم کو پاک فوج پر غیر متزلزل اعتماد ہے, بالکل اعتماد ہے, مگر وی ہیو لاسٹ آور کانفیڈنس آن یہ جو بے شمار غلط بیانیاں کی گئی ہیں ان میں. آپ کے کل تک جنرل باجوہ صاحب نے ریٹائرمنٹ سے چار دن پہلے یہ لفظ کہا تھا کہ فوج اے پولیٹیکل ہو جائے گی, مگر فوج آج بھی پولیٹیکل ہے. آج تو امبیسڈرز تک یہ کیا امبیسڈر نہیں سینیٹرز تک آپ نے فوج کے لگا دی. فیصل واوڈا, آپ مجھے بتائیں ایک امریکن آدمی ہے, کس گراؤنڈ کے اوپر آپ نے ایک طرف آپ ڈیول پالیسی آپ کے ملک میں. 77 یوم آزادی کے موقع پر پاکستان ملٹری اکیڈمی کاکول میں آزادی پریڈ سے خطاب کرتے ہوئے آرمی چیف نے کہا کہ ہم اس ذات باری تعالیٰ کے شکر گزار ہیں جنہوں نے ہمیں آزادی دی. اللہ نے تو آزادی دے دی تھی, بندیا نے آزادی نو توڑن چ کوئی کسر چھڈی نہیں. انہوں نے کہا قوم شعور کی بنیاد نظریہ پاکستان پر ہے, اور قیام پاکستان کا مقصد محض ایک جغرافیائی خطے کا حصول نہ تھا بلکہ فلاحی ریاست کا قیام تھا. آزادی پاکستان علامہ اقبال کی مدبران کی سوچ, قائد اعظم محمد علی جناح کی قیادت. انہوں نے کہا کہ ہمارے بزرگوں نے اپنے جداگانہ تشخص کی خاطر ہجرت کی صحبتیں برداشت کی. آف کورس آج کا نوجوان یہ کہہ دیتا ہے, یا اگر آج سے چند لوگ یہ کہہ دیتے ہیں کہ پاکستان نہیں بنایا جانا چاہیے تھا, یا ایک بندہ یہ بھی کہتا ہے کہ پاکستان اور ہندوستان مدغم ہو جائے. بھائی, لیٹ اس لیو ود آر اون آئیڈینٹی. وی ریسپیکٹ یو ایز اے بگ بردر, یو ریسپیکٹ می ایز اے ینگر بردر. یہ تو جن کے ماں باپ مرے, جن کے رشتے دار مرے, یہ تو آپ ان سے پوچھیں کہ انہوں نے کیا پرائس ادا کی تھی. ٹرینوں کی ٹرینیں کٹی ہوئی. اور مزے کی بات یہ, جو لوگ ہندوستان گئے انہوں نے بھی قیمت چکائی, اور جو لوگ پاکستان آئے انہوں نے بھی قیمت چکائی تھی. आर्मी चीफ ने कहा कि नाइतफाकी इंतजार मुल्क को खोखला की है, फौज पाकिस्तान को अफवाज पाकिस्तान को कमजोर करना पाकिस्तान को कमजोर करने के मुतरादिफ है। बिल्कुल सही कहा जनरल साहब आपने, आप एक एक बंदे को जिसने पाकिस्तान के साथ ज्यादती किया, जो जो पाकिस्तान का पैसा लेके चला गया, आप उस जनरल को भी पकड़िएगा जिसने रिटायरमेंट लेने के बाद 2 साल का वो कॉन्फ्लिक्ट ऑफ इंटरेस्ट का पीरियड पूरा नहीं था किया एंड ही वेंट टू अमेरिका और अमेरिका के थिंक टैंक, पकड़े ना आप उसको। ही वॉज लेफ्टिनेंट जनरल, हैज द मोस्ट क्लासिफाइड इन्फॉर्मेशन इन हिज हैंड्स। कैसे आपने दौड़ा दिया था परवेज मुशर्रफ साहब को वहां से पाकिस्तान से, कैसे जनरल पाशा वहां से चले गए, कैसे आपके मुख्तलिफ जनरल्स बाहर के मालिक में जाके, जो ईमानदार है वो तो एड़ियां रगड़ रहा है, आज भी पाकिस्तान में बैठ के एड़ियां रगड़ रहा है, बेशुमार ईमानदार जनरल्स है और आटे के साथ घुन पिस रहा है। उन्होंने कहा कि इंसदादे दहशतगर्दी के लिए मुकम्मल जुगसुई के साथ इख्तियार की जाने वाली कसीरुल जहती हिकमत अमली अजम इस्तेहकाम के अजम का इस्तारा सलामती का जामिन है। दहशतगर्दी के खिलाफ जंग में हमारे पख्तून भाइयों ने जरत, और बिल्कुल जी पख्तून ही है जिन्होंने 17 बार उसके हमले को नाकाम बनाया था, आज भी इंशाल्लाह पख्तून ही संभालेंगे। मैं बल्कि गुलाम मोहम्मद जो पहले थे पाकिस्तान के गवर्नर जनरल उनका भी पढ़ रही थी और लोगों का भी पढ़ रही थी, आप जरा देखिए उनकी उनकी नेशनैलिटी या उनका एरिया कौन सा था, कौन से एरिया के साथ वो बिलोंग करते थे। पख्तूनों ने जो बात कही उसका मान तो जरूर रखा ना उन्होंने, उन्होंने बलूचिस्तान को भी शाबाश दी, उन्होंने कहा अफगानिस्तान भी हमारा भाई मुल्क है और बेशक उनकी कुर्बानियां हैं और रियासत मुखालिफ बैरूनी ताकतों की सरपरस्ती में डिजिटल दहशतगर्दी। ओ मेरे चचा, मेरे भाईजान, मेरे बुजुर्ग, मेरे काबिल एहतराम चीफ ऑफ द आर्मी स्टाफ, दिस इज 21st सेंचुरी। आज तो आर्टिफिशियल इंटेलिजेंस वहां पहुंच गई है जहां पर लोगों की आवाज जनरेट की जा रही है, आज तो वो जमाना आ गया जिसमें आप आज से 1400 साल पुरानी आवाज को भी कैप्चर कर सकते हैं। आप कौन सी डिजिटल दहशतगर्दी की बात करते हैं, आप पहले हमें जवाब दीजिएगा ना कि ये जो नंगी वीडियोस आप लोगों ने बना बना के निकाली हुई है ग्रेड 21 और 22 के अफसरों की, वो किसने बनाई। इट इज सैड, लेकर के चलना है आपको बाकी की तरफ भी। ये तो खैर मैंने कहा 14 अगस्त की आपको आजादी की मुबारकबाद, अल्लाह मेरे पाकिस्तान का हामी और नासिर है और यकीनन अल्लाह ताला जरूर रहेगा। वी आर ऑल डिवाइडेड पीपल बट अनफॉर्चुनेटली वी रिस्पेक्ट ईच अदर्स थॉट। मेरी फौज मत समझिएगा कि अगर एक शख्स जो आप मुझे ईमानदारी से खुदा को हाजिर नाजिर जानकर आप मुझे बताएं, आपको पता है कॉन्फ्लिक्ट ऑफ इंटरेस्ट क्या होता है, टू बी द चीफ ऑफ द आर्मी स्टाफ ऑफ आवर कंट्री जिसके पास द मोस्ट इम्पॉर्टेंट एंड द मोस्ट क्लासिफाइड इन्फॉर्मेशन। अमरीका के सवाए प्रेजिडेंट निक्सन और देयर वाज वन मोर प्रेजिडेंट, कोई प्रेजिडेंट किसी से मिल नहीं सकता, बात नहीं कर सकता, आज भी CIA के एजेंट्स उनके साथ चलते फिरते हैं। कैसे हो सकता है कि मेरे चीफ ऑफ द आर्मी स्टाफ, मेरे जनरल्स पाकिस्तान को छोड़ के बाहर के मुल्कों में जाके थिंक टैंक्स में काम कर रहे होते हैं। हाउ इट इज पॉसिबल। आप मुख्तलिफ इदारों के मुख्तलिफ ममालिक की अफवाज में काम कर रहे थे, पाकिस्तान में नौजवान आदमी को तो बेचारे को नौकरी भी नहीं मिल रही, जितने बड़े मराकज हैं वहां का अफसर एक जगह से रिटायर होता है तो वो दूसरे अफसर दफ्तर को जाके संभाल के बैठ जाता है, आपकी यूथ कहां जाके मर जाए। ओवर द ग्रीन पार्टी, ये लो जी एक और ड्रामा टोरंटो का भी निकल आया, वो कहते हैं अ ड्रामा इरप्टेड ओवर द ग्रीन पार्टीज लीडरशिप, एलिजबेथ मे रोट अ लेटर टू से शी वुड स्टेप डाउन। तो एलिजबेथ मे ग्रीन पार्टी लीडर जो है शी इज स्टेपिंग डाउन, सो व्हाट इज दिस ड्रामा, ऑफ कोर्स इट विल बी कवर्ड ऑन 7:70 AM। ठीक, आमिर शमसी यहां तशरीफ फरमा है, कैफी खलील आ रहे हैं एंड कैफी खलील इज अ वेरी फाइन सिंगर, इट इज एब्सोल्यूटली फॉर फ्री। आमिर शमसी इज हियर टू कवर द इवेंट। आमिर थैंक यू वेरी मच फॉर बीइंग हियर। आमिर आपने हमेशा यू वेंट एक्स्ट्रा माइल और इन ड्रामों का इनकार जब आपने किया था बेला गार्डन से हलाल खैबर टू मेहरान, उसके बाद हलाल फूड फेस्टिवल, अब मिल्टन हलाल फूड फेस्टिवल एंड दिस इज आई सेकेंड और थर्ड ईयर ऑफ मिल्टन। मिसागा में कितने अरसे से कर रहे हैं?
माशाल्लाह इस दफा उम्र 11 साल था। 11th year was this year.
And you are continuously busy. Abhi G20 ke jo matches the, usme Amir was. Aur ye ladka practically kaam karta nazar aata hai. Iske naukaron ke chakron wala hisab nahi hai. Kisi ne mujhe kaha, bhai Amir Shamsi sachi muchi kaam karta hai. Ek trolley pe baitha hua hai, idhron udhron nu leke ja raha hai, garbage bins ko dikhwa raha hai. Yani you kept everything neat and clean. I swear to God, people admired you.
Alhamdulillah, operation mere paas tha and we traveled. Hua tha last 10 din mein aaya tha mere paas kyunki I was busy. Lekin unke saath purani dosti hai, to is saal koshish ki hume behtar behtar karne ki aur acha bhi raha. Lekin ye hai ki kuch cheeze din players ki wajah se ki crowd wo nahi aaya, lekin alhamdulillah finals and finals were full. Magar cricket aista aista baji ho rahi hai aur main kehta hu jo bhi aap baat kar rahe
hain, semi-final was almost full.
Final was full, semi-final was I think 60%
kam se kam tha,
kam se kam tha. Lekin baji main baat karna chahunga, aapne abhi jo itni badi takreer ki ke baad ye ki hamare negativity jo hai na wo bahut hoti hai, mujhe bataye ki ek company ya ek family ya ek directors ki log pichle 8 saal se koshish kar rahe hain yahan par tournament karane ko kara rahe hain 4 saal. पता हूँ पिछली बार कई बार लोग आए महेश भाई और भाग गए, नहीं करा सके. चार सीजन उन्होंने कराए और दे आर नॉट टेकिंग मनी फ्रॉम यू फ्रॉम मी, दे पुटिंग देयर ओन मनी टू डू इट. उनको स्पॉन्सर्स भी हैं, वो ग्रांट भी मिल रही, सब मिल
रहा है. मगर यू हैव प्रूव्ड योरसेल्फ, व्हाई दे डोंट काउंट ऑन यू?
नो, दे काउंट ऑन मी, लेकिन उनके अपने इंटरनल और भी लोग होते हैं. लेकिन इस साल क्योंकि मैं कहीं और बिजी था तो मैं 10 दिन पहले आया, लेकिन अगले साल की जो बातें हो रही हैं, इट्स नॉट अबाउट मी, आई एम टॉकिंग अबाउट एज अभी भाई बात ये हो रही है कि ऑल आई एम सेइंग इज दैट ऐसी नेगेटिव बातें हुई हैं, तो मैं आपको
अल्लाह मालिक है, आई डोंट वांट टू,
बट वी वांट टू मेक श्योर जो भी कोशिश कर रहा है इस मुल्क में कुछ अच्छा करने के लिए
सपोर्ट,
बस सपोर्ट करें,
सपोर्ट करें अगर अच्छा करने के लिहाज से. कैफी खलील का आप ये प्रोग्राम कर रहे हैं और आमिर अगर मैं ये कहूं कि भाई हाँ जी फ्री कर रहा है तो तुम कोई एहसान कर रहे हो, यू आर नॉट डूइंग एनी एहसान टू मी,
नो एहसान टू एनीबॉडी,
यू आर डूइंग दिस प्रोग्राम, इट्स स्पॉन्सर्ड प्रोग्राम मिल्टन, मगर
हांडी मिल्टन
मगर आप ये चाहते हैं कि कैफी खलील, क्योंकि एक स्टार ने जब परफॉर्म करना है, इट इज ओनली द नंबर ऑफ पीपल दैट काउंट्स, तो एवरीबडी मस्ट कम. वाई?
दो चीजें भाई इसके अंदर. कैफी खलील का जब मैंने अनाउंस किया तो लोगों ने बोला कि यार इस वक्त कैफी का नया गाना आया ओपीआरए, देखा होगा आपने कोक में ना, मिलियंस ऑफ व्यूज है. सो ही इज रेडी टू डू अ कॉन्सर्ट, बहुत प्यारा गाना है उसका और उसके अंदर आप बिलीव करें इसके शो बिक रहे हैं ऑस्ट्रेलिया वगैरह के अंदर, दे ऑल टिकट डिमांड. आज मैं अगर टिकट शो करना चाहूं 3000 लोगों का टिकट डिमांड, ही विल सेल बिकॉज ही इज द हॉटेस्ट आर्टिस्ट स्टार राइट नाउ. लेकिन
इसका टिकटेड इवेंट पूरी दुनिया में टिकटेड इवेंट,
यस नो फ्री, इज द ओनली फ्री इवेंट हैपनिंग इट. इसके जितने कॉन्सर्ट आने वाले हैं और दो और आने वाले हैं अभी कनाडा के अंदर, मुझे पता है, बता रहे थे कि मैनेजमेंट, ऑल टिकेट है. दिस इज द ओनली इवेंट विच इज इसके जो हो रहे हैं वो हम कर रहे हैं.
कैफी खलील का ये फ्री इवेंट है,
बिल्कुल नो टिकट टू इट. यस थैंक्स टू स्पॉन्सर्स, लेकिन भाजी स्पॉन्सर्स के साथ साथ आपको पता होता है कि
क्राउड
मेक्स अ डिफरेंस, और स्पॉन्सर्स भी आपको तभी आता है जब आपके पास अच्छा आर्टिस्ट भी हो, उस आर्टिस्ट की कीमत भी होती है. तो एंड ऑफ द डे आई डोंट डू कि स्पॉन्सर तो आ गया आर्टिस्ट कोई भी डालने चल जाएगा, नो. हालांकि लोगों ने बोला फ्री है, कोई भी आप डालेंगे इट विल स्टिल पीपल विल कम, लेकिन आई वांट टू मेक श्योर कि मिल्टन के अंदर हमें रिवाइव डालें.
फ्री की जब हम बात कर रहे हैं तो ना कोई पार्क बेशुमार पार्किंग है, वहां
बेशुमार पार्किंग है,
बेशुमार लोग कैन एंटर, नो टिकट, नो पार्किंग टिकट,
नो पार्किंग टिकट, पार्किंग टिकट मिल जाएगा गलत खड़ी खड़ी गाड़ी खड़ी की तो माजिद भाई पार्किंग टिकट मिल जाएगा अगर आपने गाड़ी गलत खड़ी की, लेकिन वैसे देयर इज नो टिकट फॉर द पार्किंग.
पैगाम दे दो रेडियो और टेलीविजन और इंस्टाग्राम के लिए.
इंस्टाग्राम वाले सुनने वालों को, टीवी आवाज देखने वालों को बताना चाहूंगा कि 17 अगस्त को आप पहुंचिए मिल्टन, 805 सांता मारिया बुलेवार्ड पहुंचिए, मिल्टन कम्युनिटी स्पोर्ट्स पार्क, जहां पर होने जा रहा है 3rd annual हांडी मिल्टन हलाल फूड फेस्टिवल. फ्री एडमिशन, फ्री पार्किंग, और साथ में बता दूं मैं बच्चों के लिए बहुत सारे इंतजाम हैं, किड्स कॉर्नर है, किड्स जो होता है उनकी जंपिंग कैसल्स हैं, उनकी राइड्स हैं, दे नॉट फ्री राइट, लेकिन एथलीट्स वहां मौजूद हैं, आप ला सकते हैं बच्चों को. और 17 अगस्त की डेट इस तरह पड़ी है भाजी कि 14 अगस्त को इंडिपेंडेंस डे है, तो मैं कहता नहीं हूं कि इस इंडिपेंडेंस डे फेस्टिवल, क्योंकि मैं ज्यादा छह छह चीजें खा लगाऊं, मैं हमेशा एक ही प्रोडक्ट लेकर चलता हूं, मैं नहीं कहता कि एक मेले के अंदर आप सबको निपटा दें, लेकिन ये जरूर कहूंगा कि क्योंकि 14 अगस्त के बाद आ रहा है तो हम इसके अंदर हमने बहुत शानदार, वी आर सेलिब्रेटिंग इट, और हमने एक घंटे का असद जो आप जानते हैं असद खान को, उसने एक घंटे का इंडिपेंडेंस डे के हवाले से बहुत शानदार म्यूजिकल एक پورا گھنٹے کا سیٹ بنایا ہے جو ہم پیش کریں گے اسٹیج کے اوپر.
پاکستانی نغمے,
پاکستانی گانے, نغمے, پریزنٹیشن, یو ول لو اٹ. ون آور از پیکڈ فار انڈیپینڈنس ڈے. دیٹ ڈے
اسد نے ایک گھنٹے کا انڈیپینڈنس شو,
انڈیپینڈنس ڈے بالکل
کیا ہے. دیٹ از آن 17th.
اس میں جنون کے گانے ہیں, اس میں شہزاد کے گانے ہیں, اس کے اندر ہمارے ملی نغمے ہیں, فاخری. تو اس ون آور کا پیکٹ وہ جو ہوگا نا, یو ول لو. پلس دفعہ ایک اور چیز ہے, اسکرین ہمیشہ ہم سائڈ میں لگاتے تھے اس دفعہ, اور جینو کر رہا ہے ساؤنڈ بائی دا وے,
ون آف دا فائنسٹ.
اور جینو ابھی اس کی ملاقات کی, تو بیک اسکرین پہ اس دفعہ ہم بینر نہیں لگا رہے, وی آر پوٹنگ ایل ای ڈی. تو یو ول سی ا لاٹ آف ڈفرنٹ ورک. اینڈ
17 اگست فری میلہ,
17 اگست کو ہونے جا رہا ہے فری ایڈمیشن, فری پارکنگ ایٹ 805 سانتا ماریا بولیوارڈ, ملٹن کمیونٹی اسپورٹس پارک.
تاریخ بتا رہے ہو آپ لوگ, مجھے سمجھ نہیں آتی. آپ یہ کہتے ہیں کہ اس سرڈے کو,
اس سرڈے کو, یہ بھی اچھی بات ہے. اس سرڈے کو, آج ٹیوزڈے ہے, اس سرڈے کو جو کہ 17 اگست ویسے, اس کو ہونے جا رہا ہے دوپہر 12 سے رات 10 بجے تک. اس میں ملی نغمے ہیں, اس میں کانسرٹ ہے, اور اس کے اندر فوڈ کانٹیسٹ ہے جو کہ ہمارا ایک بہت ہی زبردست برانڈ بن چکا ہے. 5 ڈفرنٹ فوڈ کانٹیسٹ میں لوگ,
مینگو کانٹیسٹ,
مینگو کانٹیسٹ ہے, برگر کانٹیسٹ ہے, اور گول گپا کانٹیسٹ ہے.
اب میرے لیے
تجھے نہیں, لاسٹ ٹائم تجھے نہیں آئے سن, نو نو, یو ہیو بین وائڈیڈ. لاسٹ اس سال آ رہی ہے.
آر یو برنگنگ مینگوز ہیئر؟
اونلی اف یو کم دیئر ٹو ہیو مینگو ایٹنگ کانٹیسٹ آن اسٹیج.
اوکے, میں تو کھا لوں گی, مجھے کیا فرق پڑتا ہے.
میں کیوں, جیتنے والے یہی ہیں, مینگو سدا کھاتے ہیں یہ تو. لیکن ہونا چاہیے
17 اگست کو, گیٹ ریڈی. کیفی خلیل کا ایک گیت ہم آپ کی خدمت پیش کرتے ہیں, انجوائے دس سانگ.
Sitteni enelle tu enen tu ka gere derai o del ku enure tonu min droni mi kvet po kluk Sitteni enelle tu min droni mi kvet
pia pia kale shravan gujre tuj bin taravina ekul chuaiya pia pia norway گلیوں نے کہی دے گھر سدھی رستو تو لے جا پیا پیا کالے اینی اڈ گڈ اڈ ووکے پلری رولا وا پوک سا 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 پیا پیا ناروے بیبی رہے ٹام بوگے اوڑا اڑ سندھ
بائے کیفی خلیل, اس کی پوری پروڈکشن ان کی ہے, ہی از پرفارمنگ. عامر مجھے یہ بتائیے گا کہ پوری دنیا میں کیفی خلیل اب اپنے کانسرٹ کے ٹور پہ ہیں, एंड एवरीबडी एवरीवेयर इज अ पेड
टिकट इंडिया।
टोरंटो में भी उनका एक और शो होगा जो टिकटेड होगा, बट दिस इज मिल्टन हलाल फूड फेस्ट इज एब्सोल्युटली फॉर
फ्री। और एक और बात है भाजी कि कैफी परफॉर्म,
इसमें कोई गिमिक तो नहीं है ना,
इसमें सिर्फ यही गिमिक है कि जो पैसे दे रहा हूँ बस रेडियो को दे रहा हूँ, वरना हर चीज तो फ्री है। जी अच्छा सुने सुन तो लो यार, मैं कह रहा हूँ लास्ट टाइम जो आया था अच्छा सुने, जो कैफी लास्ट टाइम आया था ना उधर मिस हलाल फेस्टिवल में, तो ही परफॉर्म ऑन हिज गिटार राइट अनप्लग्ड, और उसने गाने लाइव गाए थे, बट ही हैज माइनस वन, कहते हैं हम अपने बिजनेस में कि म्यूजिक चलता है माइनस वन, पूरा बैंड हम अफोर्ड नहीं कर पाते।
इस दफा ही पूरे बैंड के साथ आ रहे हैं, बिकॉज वो बैंड के साथ इसलिए आ रहे हैं बिकॉज ही इज परफॉर्मिंग अराउंड द वर्ल्ड,
अराउंड द वर्ल्ड
अमेरिका भी जा रहा है,
कुछ बैंड मेंबर्स यहाँ के भी हैं, अमेरिका के भी हैं, कुछ पाकिस्तान से आए, उसके उसका बैंड नॉर्थ अमेरिकन बैंड ज्यादा क्योंकि ही कम्स अलॉट टू अमेरिका ना, तो लेकिन बात यह कि लाइव बैंड के साथ परफॉर्मेंस माजिद भाई इज अ होल डिफरेंट परफॉर्मेंस,
दिस इज अ परफॉर्मेंस लाइव द लाइव बैंड कैफी खलील परफॉर्मिंग 17th of August 17 अगस्त को मिल्टन में सांता मारिया बुलेवार्ड, और मिल्टन कम्युनिटी स्पोर्ट्स पार्क, मिल्टन कम्युनिटी स्पोर्ट्स पार्क
मैसेज सुने कैफी का भी आप भेजा मैंने, और इतना स्लो बोलता है इसको, मैंने कहा भाई थोड़ा जोर से बोलो, अब देखें किस तरह बोल रहा
हूँ, आप बात करो ना जब तक वो आप,
तो बात यह है कि अपलोड करेंगे वो, तो कैफी खलील और कहता है ही इज द वन ऑफ द यंगेस्ट स्टार फ्रॉम पाकिस्तान, ही हैज क्रॉस 500 मिलियन व्यूज, 500 मिलियन नॉट 500,000 500 मिलियन व्यूज ऑन ए सॉन्ग,
500 उसका ये नया गाना है भी बड़ा कमाल का
इस पे, और जो कहानी सुनो इसका आप एनीबडी भाई आप ले लें पाकिस्तानी इंडियन बांग्लादेशी दे डोंट नो हिज नेम बट इफ यू से कहानी सुनो दिस वी हर्ड द सॉन्ग
द मैसेज।
हेलो एवरीवन दिस इज कैफी खलील, मैं आ गया हूँ कैनेडा और मैं आ रहा हूँ मिल्टन हलाल फूड फेस्टिवल में 17 अगस्त को, जरूर आए।
सब प्यारा है, ही इज टोटली चेंज नाउ, गोरा भी हो गया
फ्रॉम द लास्ट टाइम टू नाउ,
आहिस्ता आहिस्ता बड़ा हो रहा है, फिर भाजी होता क्या ना कि
अच्छा ये जब लास्ट टाइम भी आया था ना तो ये कमरे से ही नहीं बाहर निकला था कमरे से, मगर इस दफा मैंने देखा
वेरी शाय 3 दिन से आया हुआ, ही हैज़ मीट एनीबडी, मुझे नहीं मिला अब तक, लिटरली 3 दिन से आया हुआ, आई हैवंट मेट हिम, ही इज बिजी विद हिज ओन म्यूजिक, ही इज एन अमेजिंग कंपोजर लाइक दिस गाइज, मैं कहना कि बलूचिस्तान से आया एकदम पापा हुआ, लेकिन अल्लाह ताला ये नहीं कि एविंग बस मशहूर हो गया, ही इज सो ब्लडी टैलेंटेड, आपकी सोच है बैठ गए आपसे बात करें
बलूचिस्तान,
और जिस तरह वो बैठ गए आपसे बात करके लियारी हाँ लियारी का लियारी
बेसिकली कराची ने अपने सीने में बहुत से लोगों को समाया है, जिसमें पंजाब से है, जिसमें
बलूचिस्तान से है,
बलूचिस्तान से जिसमें केपी से बहुत सारे लोग हैं, पंजाब से बहुत सारे लोग हैं, ये बलूचिस्तान से आया। एक बार फिर से आप उसका मैसेज सुनिएगा, देखिए मैसेज सुनिए उसकी, लुक एट द स्माइल एंड लुक एट द स्माइल इन हिज वॉइस, ही इज अ ग्रेट प्रोड्यूसर,
ओ ग्रेट प्रोड्यूसर।
हेलो एवरीवन दिस इज कैफी खलील, मैं आ गया हूँ कैनेडा और मैं आ रहा हूँ मिल्टन हलाल फूड फेस्टिवल में 17 अगस्त को, जरूर आए,
प्लीज जरूर आए, जरूर
आए, इट्स गोइंग टू बी अमेजिंग अमेजिंग, बट आप सब सुनो दुआ है,
और ये पूरे अपने अपने बैंड के साथ, फुल बैंड के साथ,
और जीनो प्रोडक्शन है, वी हैव ब्यूटीफुल एलईडी बैकग्राउंड, फुल लाइट, जीनो इज गोइंग ऑल द वे, इज गोइंग टू बी एन अमेजिंग नाइट एट इंशाल्लाह मिल्टन हलाल फेस्टिवल में शाम में होने जा रही है वहां पर
17 तारीख दिस कमिंग सैटरडे
से मजबाई कह रहे हैं 17 ना बोलो इस सैटरडे को बोलो
इस सैटरडे
जो कि 17 है
सितंबर भी हो सकती है 17
कल आप 12 बजे से लेके 1 बजे के दरमियान क्या कर रहे हो
कल क्या दिन है
कल वेनस से
आप बताइए करना चाहिए मुझे
कल 12 बजे से 1 बजे लोगों को रेडियो पे डायरेक्ट करो ना बात इसकी और कराओ बात
मैं अभी मैं जा रहा हूँ
कैफी खलील का एक और गीत हम आपको यही वाला गीत जो सुने कितना व्यूअर है
500 मिलियन
इसका व्यूअर है कैफी खलील परफॉर्मिंग लाइव मिल्टन हलाल फूड फेस्ट हांडी मिल्टन हलाल फूड फेस्ट कैफी के आपको पेड प्रोग्राम मिलने आगे दो, इट्स एब्सोल्युटली फॉर फ्री. ही केम विद हिज बैंड कैफी खलील इन मिसिसागा दिस कमिंग सैटरडे मिल्टन हलाल फूड फेस्ट. Enjoy this beautiful song. It is his latest song. मगर इस song के बारे में मुझे पता चला कि इसको लिखना, इसको production, इसका पीछे जो group जो perform कर रहा है, they are all from Australia, Canada, England से इन लोगों का ताल्लुक है. And this group is a very जो dancers का group है, is very famous.
Dancers group तो नहीं आ रहा अभी. ये जो dancers group है ना, ये तो बहुत famous है और इस पे भी इंशाल्लाह आपको बताऊंगा. आप ही का शेफ ब्रांडर में इनका शो करेंगे. ये लोग हुए थे इस गाने में है, ये पिया में ना, इन्होंने कैफी के साथ कोलैबोरेशन किया. गाना आधा शूट दुबई में हुआ है और आधा पाकिस्तान में हुआ है. और इसमें क्या है भाजी कि इन्होंने शादी परफॉर्म किया था, कोई 5-8 साल पुरानी बात है, लड़के थे जिसमें एक चाइनीज था, सारे ऑस्ट्रेलिया में थे. और वो गाना ऐसा हिट हुआ, काला चश्मा वाला गाना, उस पर डांस किया था इन्होंने, अगर आप देखिए देखा होगा, उस पर आ गए 100-150 मिलियन व्यूज. उसके बाद इन लोगों ने आईफा ओपन किया, आईफा अवार्ड ओपन किया, इनको इंग्लैंड बुला गया, बॉम्बे बुलाकर इन्होंने पूरी बॉम्बे इंडस्ट्री के सामने स्पेशल शो किया.
लीजिए साहब, कैफी के लिए खलील परफॉर्मिंग लाइव ऑन 17 अगस्त, दिस कमिंग सैटरडे, हांडी मिल्टन हलाल फूड फेस्टिवल. इट्स फ्री, एब्सोल्यूट फ्री. पार्किंग की भी कोई टिकट नहीं है, कोई पैसा नहीं पार्किंग का. बर वक्त आइए, गाड़ी को वहां पार्क कीजिएगा, सिक्योरिटी का इंतजाम होगा. आमिर शमसी इस प्रोग्राम को करते हैं. दिस इज मिल्टन हलाल फूड फेस्टिवल दिस कमिंग सैटरडे. कैफी का गीत गेट रेडी, उसके बाद आपकी मुलाकात करवाऊंगी जनाब आशिर अजीम से पाकिस्तान की लेटेस्ट सूरत हाल पे.
मुझे प्यार हुआ था, इकरार हुआ था, मुझे प्यार हुआ था, इकरार हुआ था.
इंश्योरेंस कंपनियां वक्त पर क्लेम अदा नहीं करती. एक और मिसकंसेप्शन कि लाइफ, क्रिटिकल इलनेस, डिसेबिलिटी या फिर ट्रेवल इंश्योरेंस बहुत महंगी हैं. नहीं साहब, आप एक बार इंश्योर प्रो के फजल वदूद से बात कीजिएगा. 28 साल का अंडरराइटिंग का तजुर्बा है. लाइफ, क्रिटिकल इलनेस, डिसेबिलिटी, ट्रेवल इंश्योरेंस, हर इंश्योरेंस के मामले के लिए फजल वदूद ऑफ इंश्योर प्रो. 905-607-5000, 905-607-5000.
Milton, we are back. This time with Pakistan sensation, Kaifi Khalil. Third annual Handi Milton Halal Food Festival, Saturday, August 17th, from 12 p.m. to 10 p.m. Milton Community Sports Park, 805 Santa Maria Boulevard. Free admission, free parking. For details, call Amir Shamsi, 416-662-7861 and Sara, 647-821-7861.
Ajit, sunte ho?
Ab keh bhi do.
Kitni dafa to keh chuki hoon.
Magar kab?
अब कुछ कहना मैना नहीं है, बस लेके जाना पड़ेगा आपको हियर मैक्स हियरिंग सेंटर पर.
अल्टीमेट हियरिंग सॉल्यूशन, नो ऑब्लिगेशन, कॉम्प्लीमेंट्री हियरिंग टेस्ट.
हियर मैक्स हियरिंग सेंटर, कॉल शिराज, 416-792-8792.
रिंगिंग, बजिंग, हिसिंग, टाइम टू गेट योर हियरिंग चेक.
बाय वन हियरिंग एड गेट वन 15% ऑफ, 416-792-8792. अल्टीमेट हियरिंग सॉल्यूशन, 416-792-8792.
السلام علیکم, میں شباہت علی فرام میگا منی ایکسچینج. ہم تقریباً 18 سال سے منی ٹرانسفر کا کام کر رہے ہیں. اگر آپ کو پاکستان پیسے بھیجنے ہیں یا منگوانے ہیں تو ہم سے رابطہ قائم کریں. ہمارا فون نمبر ہے 905-279-4754 اور ہمارا ایڈریس ہے 4196 کوترا روڈ, مسیساگا.
کہیں مارگیج نہیں مل رہی, جھٹ پٹ مارگیج دلا کے ساری مشکل کر دیں گے آسان. 11 سال سے زیادہ تجربہ اور ایک بھروسہ مند نام. ہر قسم کی ریزیڈینشیل یا کمرشل مارگیج کے لیے مارگیج الائنس کی جیسمین پرمار سے رابطہ کریں. ری فائنینسنگ آپشنز, رینیول آپشنز, مارگیج ڈیفیکلٹیز, ڈاؤن پیمنٹ ایشوز, سیلف امپلائڈ, پرائیویٹ فنڈز, سیکنڈ مارگیج کے لیے کانٹیکٹ کریں موسٹ ٹرسٹ وردی جیسمین پرمار سے. نمبر ٹو کال 647-923-5659, 647-923-5659. لائسنس نمبر 10530.
ਬਟਾਲਾ ਸੁਪਰ ਮਾਰਕੀਟ, ਹਲਾਲ ਮੀਟ ਤੇ ਸਬਜ਼ੀਆਂ ਨਾਲੇ ਫਲ ਵੀ ਤਾਜ਼ਾ ਮਿਲਦੇ. ਇੱਥੇ ਮੱਛਲੀ, ਅੰਡੇ, ਦੁੱਧ, ਦਹੀਂ ਤੇ ਸਸਤੇ ਚਾਵਲ ਮਿਲਦੇ. ਭੱਲੇ ਪਕੌੜੀਆਂ, ਤਾਜ਼ਾ ਮਿਠਾਈਆਂ, ਗਰਮ ਸਮੋਸੇ ਮਿਲਦੇ. ਬਟਾਲਾ ਸੁਪਰ ਮਾਰਕੀਟ, ਸਕਾਰਪੋਰੋ ਦੀ ਵਾਹਿਦ ਤੇ ਮਿਸਾਲੀ ਸੁਪਰ ਮਾਰਕੀਟ. ਬਟਾਲਾ ਸੁਪਰ ਮਾਰਕੀਟ, 200 ਮਾਰਕਮ ਰੋਡ, ਸਕਾਰਪੋਰੋ, ਮਾਰਕਮ ਰੋਡ ਤੇ ਇੰਗਲਿੰਟਨ ਦਾ ਸੰਗਮ. ਫੋਨ 416-264-3111.
جی سر, پروگرام میں ایک سب سے خوش آمدید کہنا چاہتی ہوں. آج آپ کو میں نے کہا کہ ایک عورت, ایک خاتون کو ایئر لفٹ کیا, 3 گاڑیوں کا ایکسیڈنٹ ہوا ہے. آئی ویش کہ عامر CP24 سے اگر ود دا کرٹسی آف CP24 دکھا سکیں, کیونکہ 3 گاڑیوں کا ایکسیڈنٹ ہوا. ایک گاڑی کا ایکسیڈنٹ جس کا ہوا تو ڈچ میں جا کے گری ہے, ایک ٹرک اور ایک گاڑی کا ایکسیڈنٹ. فوری طور پر انہوں نے آگ پکڑی ہے, ایک خاتون کو ایئر لفٹ کیا گیا. اس کی انجری کی نوعیت کا بھی کوئی پتہ نہیں چلا, مگر اس خاتون کو فوری طور پہ آنٹیریو پروونشل پولیس نے اپنے سوشل میڈیا پہ بھی ڈالا. گاڑیوں کی ٹریفک بند رہی, ایک جو نارتھ باؤنڈ ہے اس کو شروع کر دیا گیا تھا. پیرامیڈکس نے اس کے علاوہ 3 اور وکٹمز کا ٹریٹمنٹ کیا تھا. اٹ واز ویری سیریس ایکسیڈنٹ. حادثے ٹراما چھوڑتے ہیں ہماری زندگی میں. یہ دیکھیے صاحب, یہ والی گاڑی ڈچ میں جا کے گرتی ہے. اس کے علاوہ ایک گاڑی جو ٹرک کے نیچے آئی, وہ مکمل طور پہ کیا کہتے ہیں کہ نہیں, اس سے پہلے سمیش ہی ہو گئی گاڑی, اور اس کے بعد یہ گاڑی آگے سے بھی لگ گیا پیچھے. میرا خیال ہے یہ خاتون ہے جن کو پھر انہوں نے ایئر لفٹ کیا. ابھی ان کی انجریز کے بارے میں نہیں پتا. اگر 3 باقیوں کو ٹریٹ کیا گیا. دس ایکسیڈنٹ, فوری طور پر ٹرک نے, ٹرک کا اگلا حصہ بالکل غائب ہو گیا, گاڑی کا پچھلا حصہ بالکل غائب ہو گیا. ایک عورت کو ایئر لفٹ کیا گیا, 3 پیسنجرز کو ٹریٹ کیا گیا. یہ ٹراما باقی لوگوں کی زندگی کے اوپر رہتا ہے. جیسے COVID-19 کے بعد مینٹل النس بہت بڑی, بہت سے لوگ میرے آپ کے لیے تو کہہ دیتے ہیں نا اٹس اے مینٹل النس, کورٹ میں ظاہر ظاہر. مجھے لگتا ہے پوری دنیا جہان کے لیڈرز آر گوئنگ تھرو دا مینٹل النس. اینی ویز, ہمارا یہ جو سیگمنٹ کا وقت ہے, ایوری ٹیوزڈے کو ہمارے ساتھ قابل احترام جناب عاشر عظیم صاحب شامل ہوا کرتے ہیں. ایک بات یاد رکھیے گا کہ عاشر عظیم پاکستان کی اعلی پوزیشنز کے اوپر کام کرتے ہوئے, اعلی عہدوں کے اوپر کام کرتے ہوئے, یقیناً اس اسکول آف تھاٹ سے باقاعدہ طور پر واقف بھی ہیں، اسی لیے ہم نے ان کو اپنے پروگرام کا حصہ رکھتے ہوئے بعض چیزوں کا انالیسز ہم ان سے چاہتے ہیں. عاشر عظیم صاحب، ہم آپ کو خوش آمدید کہنا چاہتے ہیں. سر السلام علیکم، ہاؤ آر یو؟
عارف جی السلام علیکم، تھینک یو سو مچ فار ہیونگ می آن دا شو یٹ اگین، اینڈ اٹس ا پلیزر بینگ ہیئر.
تھینک یو ویری مچ سر. سر کل پاکستان کی تاریخ میں جو یہ ایک واقعہ ہوا، نہ صرف پاکستان کی بات کی جائے بلکہ پوری دنیا میں جو انٹیلیجنس ایجنسیز ہیں ان کے بندوں کا اس طرح سے اریسٹ ہونا، دس از نیکسٹ امپاسبل. مگر دا موسٹ کیا کہہ سکتے ہیں کہ اسٹرانگیسٹ پرسن جن کو اریسٹ کیا گیا، فیض حمید صاحب، اور یہ معاملہ یہی ختم نہیں ہوگا. فیض حمید صاحب بھی کورٹ میں آئیں گے، اس سے پہلے ایک دفعہ انہوں نے اپنا ایک جگہ پہ اپنا جواب درج کروایا بھی تھا، آئے نہیں تھے کورٹ میں مگر ان کے وکیل نے ان کا ایک جواب جمع کروایا ضرور تھا. مگر اب اگر فیض حمید صاحب نے اپنا جواب عدالت میں جمع کیا اور اگر ان کو کاؤنسل پرووائڈ کیا گیا تو میرا خیال ہے کہ جیفری ایپسٹن کی طرح سے بے شمار لوگوں کے نام جو ہیں وہ بے نقاب ہوں گے. تو آپ سر اس کو کس نظر سے دیکھتے ہیں؟
عارفہ جی، میں تو سرپرائزڈ اینڈ رادر پلیزنٹلی سرپرائزڈ، کیونکہ دیکھیے پاکستان میں پرابلم یہ رہی ہے کہ ہم آج تک بڑے آدمی پہ کبھی ہم نے ہاتھ نہیں ڈالا، اور ہمیں پتہ ہوتا ہے کہ لوگ بہت سی چیزوں میں انوالوڈ ہیں، اور جنرل فیض حمید کے بارے میں تو ظاہر ہے آپ بھی جانتی ہیں، پورا دھرنے کے ٹائم ملک کو بہت نقصان پہنچایا بہت سے ایشوز پہ. اور پھر میرا ہمیشہ ماننا ہے کہ آپ کو جب پاور دی جاتی ہے وہ پاور ایک عوام کا ٹرسٹ ہے. جب میں مالک بھی کہہ رہا ہوں تو آپ اس میں ایک ڈائلاگ دیکھیے، جو رائٹر ہوتا ہے اس کے دل میں جو بات ہوتی ہے وہ سامنے آ رہی ہوتی ہے. وہ کہتے ہیں یہ ملک تمہارے بغیر بھی سب کچھ ہے، تم اس کے بغیر کچھ نہیں ہو، اور یہ اس طاقت پر گھمنڈ نہ کرو بلکہ اس طاقت کو اپنے اور اس عوام کی بہتری کے لیے استعمال کرو. جب آپ کو طاقت دی جائے اور آپ اس طاقت کو چوری ڈاکے ڈالنے کے لیے، لوگوں کے گھروں پہ ریڈ کرنے کے لیے، ان کے گھر سے سونا اٹھانے کے لیے، مطلب آپ کو جو ایک ملک کی انٹیلیجنس ایجنسی کا سربراہ کا یہ لیول ہو کہ وہ ایک چھوٹا سا ڈاکو بن جائے، تو مطلب اس کی کیا میں ڈیفنس پیش کروں؟ میرا تو خیال ہے شرمندگی ہے. اور بٹ آئی ایم پلیزنٹلی سرپرائزڈ کہ جی پاکستان میں
اتنا بڑا کام ہو سکتا،
کر دکھایا جو دنیا میں لوگ نہیں کر سکے. دیکھیے اس کی میری ایک آبزرویشن یہ ہے، اب آپ اسے جس بھی طرح دیکھیں دنیا کے انٹیلیجنس چیفز کے بارے میں، یا جیسے آپ نے ایپسٹائن کا بھی ذکر کیا، میری ناچیز رائے میں ان کے خلاف کاروائی کیوں نہیں ہوتی؟ ان کے خلاف کاروائی اس لیے نہیں ہوتی کیونکہ جو طاقت میں لوگ بیٹھے ہوتے ہیں ان کے بارے میں ان کے پاس شواہد ہوتے ہیں. جے ایڈگر ہوور جب ایف بی آئی کے چیف بنے تو وہ جب تک مر نہیں گئے وہ ایف بی آئی کے چیف ہی رہے. کسی کے امریکن، چار امریکی صدر تبدیل ہوئے تھے، لوگ کہتے ہیں کہ ایڈگر ہوور صاحب فائلز مینٹین کرتے ہوتے. تو اس کا مطلب یہ ہے کہ ہمارے یہ ایس آئی کے چیف بھی تو لوگوں پہ فائلز مینٹین کرتے رہے ہوں گے نا. مجھے اس میں پازیٹیوٹی اس لیے لگی کہ اس کا مطلب ہے کہ پاکستان میں ابھی بھی ایسا ہلکا اقتدار ہے جو کہ بلیک میل نہیں ہے ان سے. سو مجھے یہ دونوں چیزیں بڑی پازیٹیو لگیں. دیکھیے اگر آپ غلط کام کریں تو انصاف کا تقاضا ہے کہ آپ کو پکڑ میں آنا چاہیے. پاکستان میں بڑے آدمی کو پہلی دفعہ ہاتھ ڈالا گیا، دنیا میں انٹیلیجنس چیف پہ ہاتھ پہلی دفعہ ڈالا گیا. اس کا مطلب یہ ہے کہ انٹیلیجنس چیف کے پاس وہ بلیک میلنگ مٹیریل اس وقت جو اقتدار میں لوگ بیٹھے ہیں شاید ان کے بارے میں نہیں ہے. تو اب میں اس کو پازیٹیولی دیکھتا ہوں.
سر آپ نے بڑی اچھی بات کہی مگر میں بھی آپ کو یہ کہتی ہوں کہ آپ دیکھیے گا ان کے پاس، میں نے اگر جیفری ایپسٹن کا نام لیا ہے تو میں نے اسی لیے نام لیا ہے، ان کے پاس بھی بہت سے لوگوں کی بہت ساری کہانی ہے. آپ آتے دنوں میں دیکھیے گا اور کون کون اریسٹ ہوتا ہے.
تھوڑی سی لسٹ
سامنے آ بھی گئی. غم مجھے اس بات کا ہے کہ جب یہ طاقت میں تھے واٹ ہیپن. آپ کو یاد ہوگا شوکت عزیز صدیقی صاحب جنہوں نے بار کاؤنسل میں جا کے ایک سپیچ کی تھی, میرے لیے صرف پاکستان امپورٹنٹ ہے, میری خدا کی قسم کوئی پارٹی نہیں ہے, میرے لیے صرف پاکستان ہے. تو شوکت صاحب نے جب یہ کہا تھا کہ آئی ایس آئی کا جو چیف ہے وہ میرے تک رسائی کرتا ہے اور مجھے نواز شریف کے بارے میں غلط فیصلے کرنے پہ مجبور کرتا ہے, وہ ریکارڈ میں سپیچ پڑی ہوئی ہے, میرے پاس بھی وہ ریکارڈ میں ہے. تو شوکت عزیز صدیقی صاحب کو اڑا دیا گیا تھا اس آدمی نے, کیونکہ وہ ایماندار تھا, اس نے کھڑا نہیں چھوڑا. 2018 سے لے کے آج تک اس نے فائٹ کیا اور 2024 میں ان کو ان کے ایریئرز بھی مل گئے اور ان کو سرخرو بھی ہوئے. راولپنڈی ڈسٹرکٹ بار ایسوسی ایشن کے اجلاس میں انہوں نے وہ تقریب میں خطاب کیا تھا اور انہوں نے کہا تھا کہ آئی ایس آئی ان پر عمران خان کے مخالفین کے خلاف فیصلے دینے کے لیے دباؤ ڈال رہی ہے. اور یہ بھی کہا گیا تھا کہ فیض حمید ہمسیلف ان کے گھر آئے اور مسلم لیگ نون کے قائد نواز شریف ان کی بیٹی کی درخواستوں کو نہ سننے کا کہا, جس کی انہوں نے بڑی سزا پائی. آج جب یہ معاملہ ہوا ہے تو وٹ ڈو یو تھنک کہ شوکت عزیز فیض حمید واز ناٹ الون, باجوا صاحب واز, کیونکہ پاکستان کا دا موسٹ آرگنائز ادارہ از آر آرمی. تو کہنے کو تو چیف آف دا آئی ایس آئی جو ہے از آنسریبل ٹو دا پرائم منسٹر, مگر وہ چیف آف دا آرمی اسٹاف کو ہر چیز پہ کیپس ایٹ دا سیم پیج. تو باجوا صاحب اکولی آپ دیکھیے گا کلپریٹ نکلیں گے, پھر کیا ہوگا. آج سے پہلے آپ نے بھگا دیا تھا پرویز مشرف کو, پھانسی کی سزا ہوئی تھی, آپ نے ان کو ملک سے ہی بھگا دیا تھا. تو اگر چیف آف دا آرمی اسٹاف کے بارے میں بھی فیصلہ آ جاتا ہے تو پھر کیا کریں گے یہ.
دیکھیے آپ نے تو پرائم منسٹر پہ مہربانی کی یہ کہہ کے کہ جو آئی ایس آئی کا چیف ہے وہ پرائم منسٹر کو آرمی چیف کے برابر رکھتا ہے, یہ تو آپ نے فیور کر دیا پرائم منسٹر کو. آرمی چیف تو اس کا ڈائریکٹلی باس ہے نا جی. تو اب دیکھیے فیض حمید صاحب نے ڈی جی آئی ایس آئی رہنا تھا یا کور کمانڈر پشاور جانا تھا, تو یہ ڈیسیزن پرائم منسٹر کے تو ہاتھ میں نہیں تھا نا جی, یہ ڈیسیزن تو آرمی چیف کے ہاتھ میں تھا. تو ظاہر ہے آئی ایس آئی کے چیف کا سو نو ڈاؤٹ باجوا صاحب کے بالکل ڈیفینیٹلی انوالو تھے. اور باجوا صاحب ہم ہمیشہ سے وہ باجوا ڈاکٹرائن کے بارے میں ہم بات کرتے رہے کہ آپ لوگوں نے اپنے کمروں میں بیٹھ کے آپ ایک نیپولینز بنے ہوتے ہیں. آپ نے 75 سال میں چاہے جنرل ایوب خان تھے, چاہے جنرل یحیٰ خان تھے, یا جنرل ضیاء الحق تھے, یا جنرل پرویز مشرف تھے, اور میرا ہمیشہ سے اس وقت سے کہنا ہے کہ جناب اگر ہم پرویز مشرف کے خلاف جب 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 آرٹیکل 6 کے تحت مقدمہ ہوا, انہیں سزا ہوئی, جب تک ہم کسی ایک جرنیل کو غداری میں ٹانگیں گے نہیں, یہ معاملہ ختم نہیں ہوگا. اور معاملہ شاید پھر بھی ختم نہیں ہوگا. دیکھیں ایشوز, میں ہمیشہ کہتا ہوں ایشوز سٹرکچرل ہوتے ہیں. تو سٹرکچر تو آئی ایس آئی کا پھر بھی وہی رہے گا نا جی. آئی ایس آئی ٹائپ کا سٹرکچر آپ کو کہیں نہیں ملے گا. مطلب سی آئی اے کا بھی وہ سٹرکچر نہیں ہے. دیکھیں سی آئی اے کا فوج سے کوئی تعلق نہیں ہوتا نا. دیکھیے
سی آئی اے کا تعلق نہیں ہے, مگر آئی ایس آئی کا تعلق تو ابھی آپ ہی نے کہا کہ رپورٹ تو امیڈیٹ باس تو چیف آف دا آرمی اسٹاف ہی تھے نا.
اسی لیے میں آپ سے گزارش کر رہا ہوں کہ سٹرکچرلی سٹرکچر غلط ہے نا جی. جب تک آپ جنرل فیض حمید کو کچھ بھی کر لیں, اگلا آئی ایس آئی کا چیف پھر بھی اتنا ہی تگڑا ہے نا جی. کیونکہ وہ سٹرکچرلی تو آئی ایس آئی پھر بھی آرمی چیف کے ساتھ رہے گی. سٹرکچرلی آئی ایس آئی ملک کے اندر لا انفورسمنٹ کرتی رہے گی. سٹرکچرلی آئی ایس آئی ملک کے پالیٹکس میں حصہ لیتی رہے گی. اگر آپ نے اس نظام کو واقعی ٹھیک کرنا ہے تو جو میں ہمیشہ کہتا ہوں کہ آئی ایس آئی کا پاکستان کے اندر کے معاملات سے, سیاست سے, law enforcement se koi taluk nahi hona chahiye. Dekhiye, American CIA does not have any authority to try an American citizen and cannot operate within the United States of America. तो अल्टीमेटली तो आपको आईएसआई को इस तरफ ले जाना चाहे पड़ेगा. बाकी तो ये सिम्टम्स है ना, जिस वक्त तक अगर आप ये आईएसआई के पास इख्तियार रहेंगे तो आप इसी तरह टीएलपीज बनाते रहेंगे, आप इसी तरह चोरी डाके करते रहेंगे, आप इसी तरह पॉलिटिक्स में हिस्सा लेते रहेंगे. आपको इसको स्ट्रक्चरली ठीक करना है तो फिर जाके लॉन्ग टर्म कोई बात तय हो पाएगी. इस वक्त आप फिर एक टहनी काट रहे हैं. मैं उस पर भी बहुत खुश हूं कि पाकिस्तान की हिस्ट्री में इतने बड़े आदमी पर हाथ डालना मैं एक्सपेक्ट नहीं करता था, और मैं उसमें बड़ा पॉजिटिव हूं. जिससे ठीक है, आपकी बात 100% ठीक है कि इन आईएसआई के चीफ के पास बहुत से लोगों के बारे में बहुत सी बातें होंगी और मैं खुश हूं वो बाहर निकलनी चाहिए. लेकिन जो गलत किस्म के लोग हैं हम उन्हें क्यों प्रोटेक्ट करें. लेकिन मैं इस बात पर ज्यादा खुश हूं कि अगर उनके जो आपकी टॉप लेवल है अगर वो शामिल होती उन लोगों में तो फिर इनके खिलाफ एक्शन ना होता. मैं इनके खिलाफ एक्शन को इसलिए पॉजिटिव समझता हूं कि कुछ लोग टॉप पे इनकी ब्लैकमेल से बाहर हैं.
कुछ लोग टॉप पे इनकी ब्लैकमेल से बाहर. सर हम ना ड्रामा करने में भी बड़े माहिर हैं. मुझे मैसेजेस लगातार आ रहे हैं. वेट एंड वॉच. एक नहीं, मेरा ख्याल है कुछ 7 मैचेस हैं. उन्होंने कहा है कि दिस इज ऑल अटेंशन डाइवर्ट करने के लिए. कभी कोई मजहबी जमात का करा दिया जाता है. अभी कुछ दिन पहले आपको बताइए आपकी जमात इस्लामी का भी एक हो रहा था. मुझे लगता है कि अगर आप 77 में वापस आ जाएं, 77 हमारे जियाउल हक के दौर में चले जाएं, तो जियाउल हक साहब ने, और मेरी एक बड़े बड़े अजीम बंदे से बात हुई जो कि बड़ा इम्पोर्टेंट, मेरी औकात नहीं है रबों गल हो गई, तो मुझे बेख्तियार जियाउल हक साहब का किताबों में दर्ज है ब्लैक एंड व्हाइट में कि अगर मैं बचा तो वो नहीं है, अगर वो बचा तो मैं नहीं हूं. भुट्टो साहब के बारे में उन्होंने कहा था कि दोनों में से अगर भुट्टो साहब वापस आ गए इक्तदार में तो फिर मैं नहीं, तो जे मैं इक्तदार से रहा और भुट्टो नु ना निकलन देता तो फिर वो नहीं है. कहा जाता है कि ये तमाम का तमाम ड्रामा अब बेसिकली अगेन मेरा किसी पार्टी से ताल्लुक नहीं, एक पार्टी को फना करने के लिए, इमरान खान को फना करने के लिए इन्होंने ही एमक्यूएम बनाई थी, इन्होंने ही एमक्यूएम को फना किया, इन्होंने ही बेनजीर भुट्टो और पीपल्स पार्टी से जो भी तीर तलवार था वो लिया, इन्होंने ही नवाज शरीफ साहब को चढ़ाया भी और तीन तीन साल से ज्यादा की हुकूमत न करने दी, इन्होंने ही आज टीएलपी को खड़ा किया था, इन्होंने ही जमात इस्लामी को बाट पूरा करने के लिए इस्तेमाल किया. मगर अब इमरान खान इज अ स्टबन मैन, इनको डर लगता है जी वो आ गया तो फिर असी नहीं, तो जी असी रहना तो फिर वो नहीं. अगर मैं गलत हूं तो इसके बारे में आप क्या फरमाएंगे.
नहीं, मुझे समझ नहीं आई कि कनेक्शन क्या है, आप किस तरह.
कनेक्शन ये है कि दे आर गोइंग टू, आपको सारी समझ आ गई है, आप बहुत प्यारे आदमी है क्योंकि आप भी फैज अमीद जैसी बड़ी बड़ी पोजिशन के ऊपर रहे हैं. मेरी बात तो आप उसमें जियाउल हक साहब का दौर याद कीजिएगा, उसका उनका वो बयान याद कीजिएगा. इमरान खान क्योंकि जिस बात पे अड़ गए, मगर इमरान खान को अब रिलैक्सेशन नहीं देने के. आपने आई डोंट नो इसको पढ़ा कि नहीं पढ़ा कि उनको मुख्तस नशिस्तें दे दी गई थी, मगर इन्होंने वो बिल मंजूर करा लिया जिसका इत्तला पीछे से होगा. आई मीन कि मैं जब खबरों को पढ़ती हूं तो मुझे मुल्क में अदलिया और गवर्नमेंट के दरमियान भी रिफ्ट नजर आ रही है. फौज मार्शल लॉ ला नहीं सकती. अगर इलेक्शन हुआ, सही हुआ, गलत हुआ, फॉर्म 45-47 को आप क्लियर नहीं कर सके, ये तीनों बातें मैं एक ही तनाजर में कर रही हूं, तो अवाम को आप कैसे कॉन्फिडेंस मिलेंगे. रोज आप वोट लेके कि जी आप पाक फौज को बहुत मोहब्बत करते हैं, इससे तो सर आप नहीं जीत सकते.
देखिए मैं क्यों, मैंने आपसे ये सवाल किया. देखिए होता यह है कि जैसे मैंने कहा कि पाकिस्तान में پہلے تو کوئی بڑا آدمی پکڑا نہیں جاتا، اور اگر جب کوئی بڑا آدمی پکڑا جانے لگے تو انفارچونیٹلی ہم چیزوں کو پولیٹیسائز کر دیتے ہیں.
صحیح کہا آپ نے.
دیکھیے خان صاحب نے آج ہی، میں ان کے انٹرویو کے بارے میں بھی دیکھ رہا تھا سن رہا تھا، اور وہ پنجوتا صاحب گئے تھے ان سے ملنے، آئی ڈونٹ نو کہ میں نام ٹھیک پرنانس کر رہا ہوں، اور انہوں نے خان صاحب سے جو ملے اور باہر آ کے جو انہوں نے باتیں بتائیں، تو دیکھیے ایک پارٹی کے لیڈر خود کہہ رہے ہیں کہ جی میرا اس معاملے سے کوئی تعلق نہیں ہے، اور وہ خود کہہ رہے ہیں کہ جی میرا تو آخری دفعہ جنرل فیض حمید سے 2021 میں رابطہ ہوا تھا. تو آئی تھنک کہ جی ہمیں جو کہہ رہے ہیں وہ ماننا چاہیے، اور فیض حمید کو اگر ہم اس اریسٹ کو پولیٹیسائز کر دیں گے تو جو انہوں نے حرکتیں کی ہیں وہ تو پھر کبھی نہیں ہوں گی. دیکھیں جنرل مشرف کے ساتھ بھی تو انفارچونیٹلی یہی ہوا نا.
کمال کی بات کی سر آپ نے. میں فدا آپ کی اس بات کے اوپر کہ میں آئی مسٹ کریکٹ مائی سیلف کہ ہمیں خام خواہ چیزوں کو گمبھیر نہیں کرنا چاہیے. اگر ایک بڑے آدمی کو ریسٹ کیا ہے تو مسٹ سٹ ڈاؤن، تیل دیکھو، تیل کی دھار دیکھو کہ کون کون ہوتا ہے. اللہ کرے کہ اس سسٹم کا، عدلیہ کا نظام بہترین رہے.
اس میں جتنے برے لوگ ہیں سامنے آئے، اچھا ہے ان کے بارے میں جتنی ہمارے پاس ایویڈنس ہے، جنرل فیض حمید کی ایویڈنس ہے، وہ نہ ہی نہ سامنے جی. Why shouldn't we arrest these people? نہیں تو یہ تو اینڈ لیس ہے، یہ ملک ایسے ہی چلتا ہے.
What do you think کہ اگر اس میں باجوہ صاحب کا بھی نام آ جاتا ہے تو پرویز مشرف صاحب پہ جب یہ فیصلہ ہو گیا تھا تو ان کو تو انہوں نے ملک سے بکا دیا تھا، بیکاز دس از آرمی کی انسلٹ کنسیڈر کی جا رہی تھی. تو ڈو یو تھنک دے ول اریسٹ ایون ناؤ جس پوزیشن کے اوپر جنرل عاصم صاحب چل رہے ہیں، تو وڈ ہی بی ایبل ٹو اریسٹ باجوہ صاحب آلسو؟
اب دیکھیں پھر وہی اسپیسیفک چارجز کی بات بنے گی. اب جو اگر ہم اسٹرکٹلی بائی، اور ظاہر دیکھیں فیلڈ جنرل کورٹ مارشل کوئی چھوٹا فیصلہ نہیں ہوگا، یہ باجوہ صاحب کا، یہ جنرل عاصم منیر کا اکیلا فیصلہ بھی نہیں ہوگا. یہ ظاہر ہے سارے کور کمانڈرز نے اس میں بہت غور و فکر کی ہوگی. ابھی بھی کوئی آسان کام نہیں ہے. ظاہر ہے آپ نے کہا نا کہ جی دنیا میں انٹیلیجنس چیف ایک کنٹری کا پکڑا گیا، اس پہ فیلڈ جنرل کورٹ مارشل ہو رہی ہے، تو یہ کوئی چھوٹی بات نہیں ہے. اینڈ آئی ڈونٹ تھنک کہ جی اس میں صرف ایک جنرل یا آرمی چیف بیچ میں ہوگا، اس کے پیچھے اس کی پوری آرگنائزیشن کھڑی ہوگی. ٹھیک ہے نا جی. تو اب کہنے کا مطلب یہ ہے کہ انہوں نے اس کو پھر ہر اینگل سے دیکھا ہوگا، اور انہوں نے ظاہر اس کی ایک، اور صرف یہ نہیں ہوا کہ جی انہیں اریسٹ کیا گیا، اس کے بعد آئی ایس پی آر نے باقاعدہ آ کے اپنا بیان دیا ہے. اس نے سپریم کورٹ کے ایونٹ سے شروع کیا کہ جی وہ ٹاپ سٹی کا ایونٹ ہوا، پھر اس کے بعد انہوں نے کہا کہ جی آفٹر ریٹائرمنٹ ہمارے پاس بہت سارے شواہد ہیں اور فلانے. تو وہ ایک اسپیسیفک چارجز کی لائٹ میں، ٹھیک ہے اب باجوہ صاحب پہ ہم آ جاتے ہیں. اب باجوہ صاحب پہ کیا، وہ ظاہر پالیٹکس میں انوالو تھے اس میں، نو ٹو ویز اباؤٹ اٹ. میں نہیں مانتا کہ جی جنرل فیض حمید نے اکیلے کام کر رہے تھے، جنرل فیض حمید کے ساتھ سب پیچھے شامل ہوں گے، تو ایسے تو اکیلا تو وہ بندہ بھی کام نہیں کر سکتا. فوج ایک آرگنائزیشن ہے، ٹھیک ہے جی. ٹھیک ہے لوگ ایرنٹ ہوتے ہیں، بہت سے لوگ ایٹ ٹائمز اپنے اختیارات سے آگے نکل جاتے ہیں، پیسے کی حوث آ جاتی ہے، طاقت کی حوث آ جاتی ہے، لیکن بائی اینڈ لارج پیچھے ایک آرگنائزیشن تو ان کے کھڑی تھی. اور اسی لیے میں بڑا ہوپ فل ہوں کہ جی جب ایک بندے کو پکڑا گیا تو اب وہ آئے نا، وہ ایویڈنس لے کے آئے، تو بسم اللہ کیوں نہیں پکڑنا چاہیے جنرل باجوہ کو. بٹ وی مسٹ گیٹ دیٹ ایویڈنس کہ اچھا جی فلانی جگہ پہ انہوں نے یہ کیا ہے. تو وہ اگر ایک بندہ خود گواہ لے کے آ جاتا ہے، جنرل فیض وادم معاف کا گواہ بن جائے، بتائیں کہ جی ہم نے یہ کیا ہے. اور آل دو آئی ڈاؤٹ کہ جی فیلڈ جنرل کورٹ مارشل یہ بات مانے گا، بٹ آئی تھنک یہ تو اچھی بات ہے کہ جی لوگوں کے بارے میں جو انوالوڈ ہے وہ سامنے آئے. وائی شوڈ دیئر بی اینی بڈی بی سپیئرڈ.
انشاءاللہ. سر میں ایک بات اور آپ سے بڑی ضروری کرنا چاہتی ہوں، یہ میں پاکستان کے عوام کے لیے کرنا چاہتی ہوں. آج ہی میرے پاس نیوز ہے، میں نے بلکہ اس کو کور بھی کیا کہ ہم یہ سمجھتے ہیں کہ بہت ساری چیزیں صرف پرائم منسٹر یا پریزیڈنٹ کر سکتا ہے، وچ از نیکسٹ ٹو امپاسبل، دس از ناٹ پاسبل. 8 اگست کو ایک اوتھ لیا جانا تھا. میں اس آپ کے پروگرام کے توسط سے اس چیز کو دوبارہ سے کور کرنا چاہتی ہوں کہ ایک جو اوتھ کمشنر تھے انہوں نے اوتھ لینا تھا. جناب عامر ذرا اگر آپ وہ نکال لیں تو بہت اچھی بات ہوگی، مگر ان کی ایک پریویس انہوں نے دیکھیے جی پاس کرٹیسزم آف اسرائیل لیڈز ٹو برجو دتانی ریزائننگ ایز اے چیف آف دا کینیڈین ہیومن رائٹس کمشنر. ان کا نوٹیفیکیشن ہو گیا تھا, وکیل ہیں, ہی ہیڈ ٹو ٹیک دا اوتھ, اور اوتھ لینے سے پہلے جو باقاعدہ جوئش لائرز کی ایک آرگنائزیشن ہے انہوں نے اس کی پوری ایک رپورٹ نکال لی. اور یہ دیکھیے صاحب, کینیڈین جوئش لیڈرز براٹ فارورڈ, وہ کہتے ہیں دس کمپلینٹ واز براٹ فارورڈ بائی دا کینیڈین جوئش لیڈرز سائٹنگ ڈسٹربنگ ریسرچ دیٹ دے ہیڈ انکورڈ فرام دا ارلی دتانی کریئر, کہ انہوں نے کوئی ٹویٹ کر دیا تھا یا کوئی بیان اسرائیل کے اگینسٹ کر دیے تھے. اینڈ ناؤ اس بندے سے انہوں نے ریزگنیشن لے لیا بفور ٹیکنگ اوتھ, تاکہ وہ سو بھی نہ کر سکے گورنمنٹ کو. عارف ویرانی جو ہمارے منسٹر ہیں انہوں نے اس کو اوتھ کو ان کے ریزگنیشن کو ایکسپٹ کیا. میں سر آپ سے یہ پاکستان میں یہ کہتے ہیں جی وزیر اعظم چیف آف دا آرمی اسٹاف اکیلا ایکشن لیتا ہے, آئی ڈاؤٹ اٹ ویری مچ. ایون کل تک امریکہ کی اگر آپ الیکشن کو دیکھتے ہو, میں صرف اپنا فیلڈ سیٹ کر رہی ہوں آپ سے اپنا کوشچن کرنے کے لیے. کوشچن میرا یہ ہے کہ امریکہ کے آج کے الیکشن جو نومبر میں ہونے ہیں, کاملا ہیرس کو ایک دم سے لایا جاتا ہے, آج ان کی ریٹنگ کو ٹرمپ سے آگے چلا گیا, حالانکہ رائٹسٹ جو گورا ہے اس کی تعداد میں بھی کوئی کمی نہیں ہے. اور بائیڈن نے یہ بھی کہہ دیا کہ اگر کملا ہیرس جیتی تو انتقال اقتدار ول بی اے گریٹ پرابلم. دنیا میں ہمیشہ پیچھے سے حکومت کرنے والے کوئی اور ہیں, میں غلط ہوں تو مجھے کریکٹ کیجئے گا, اور میرے پاکستان اور پاکستان کے رہنے والے اور ابراڈ پاکستانی رہنے والوں کو بتائیں اس کے بارے میں.
دیکھیے آپ نے ایک بہت امپورٹنٹ سبجیکٹ پہ بات کی. مجھے یہ جو جینٹلمین ہیں جن کی آپ نے بتایا کہ جی اوتھ سے پہلے انہیں روک لیا گیا, مجھے نہیں پتا کہ یہ الیکٹڈ ریپرزینٹیٹو تھے کہ نہیں تھے. اگر یہ الیکٹڈ ریپرزینٹیٹو تھے,
برجو دتانی لا فرم کے ساتھ تھے, ان کا کریئر بڑا اچھا تھا, اسی کریئر کی بنیاد پر ان کا میرے پاس اپوائنٹمنٹ لیٹر بھی ہے. ہی واز
کس چیز کی الیکٹڈ ریپرزینٹیٹو تھے؟ الیکشن جیتے تھے کوئی؟
الیکشن نہیں جیتے سر, یہ ہیومن رائٹس کمیشن کے کمشنر ان کو نامزد کیا گیا تھا, ٹھیک ہے. بٹ ان کو کیونکہ انہوں نے اسرائیل کے اگینسٹ ایک بیان دیا تھا, اس کی بنیاد پر ان کو ریزائن کرنا پڑا بفور, یہ دیکھیے سر, has resigned before taking position of the Canadian Human Rights Commission Chief Justice Minister Virani Arif کے مطابق. آپ چاہے امریکہ کے پریزیڈنٹ کی بات کر لیں, آپ کینیڈا کی بات کر لیں, دس پریزیڈنٹ اینڈ پرائم منسٹر از ناٹ دا اونلی پرسن ہو ٹیک اے ڈیسیشن. دیر از
وہ تو ہے ہی نہیں نا, وہ تو نہیں ہے. دیکھیے پچھلے دنوں آپ بڑی ایک مزہ کی, میں آپ کو شاید ایک تصویر دکھا تھا کہ جو کانگریس ہے, یو ایس کانگریس کی ایک تصویر تھی, ایک آرگنائزیشن ہے جو کہتی ہے کہ اے پیک کتنے پیسے دیتا ہے کانگریس مین کو, اور وہ سارے ان کے خریدے ہوئے لوگ ہیں. تو اس میں انہوں نے جو کانگریس کا ہاؤس تھا اس کی تصویر دکھائی تھی کہ ریپبلکن سے اتنے ہیں, ڈیموکریٹس اتنے ہیں, اور ریپبلکن اور ڈیموکریٹ سے زیادہ وہ لوگ ہیں جو کہ ویسے تو ریپبلکن سے ڈیموکریٹس ہی ہیں, لیکن ان کو پیسے اے پیک سے آ رہے ہوتے ہیں, تو وہ بیسیکلی وہ سب سے بڑا نمبر ہے.
فنڈرز آپ کہہ سکتے ہیں.
ہاں جی, لیکن چونکہ وہ فنڈڈ ہیں تو اس لیے آپ کی بات 100% ٹھیک ہے کہ جمہوریت کو تو ہمیں خدا حافظ کہہ دینا چاہیے نا جی.
پوری دنیا
عوام کیا چاہتی ہے اس سے فرق نہیں پڑتا, پیسے کون لگا رہا ہے فرق اس سے پڑتا ہے. کارپوریشنز آج کی دنیا کو رول کرتی ہیں, یا جمہوریت تو ہماری آنکھوں میں ایسے ہی دھول جھونکنے کے لیے. لیکن اور اسی وجہ سے مجھے افسوس ہوتا ہے کہ ہم پاکستانی اور یہ لوگ جو ہیں, یہ جو دیکھیں ایک چھوٹی سی آرگنائزیشن ہوگی, انہوں نے ایک ایک پوزیشن پہ نظر رکھتے ہیں کہ کون شخص کہاں لگنے لگا ہے. ہر شخص پہ انہوں نے رپورٹ بنائی ہوئی ہے, ان کے وکیل موجود ہیں, ظاہر ہے ان کی ایک باقاعدہ فنڈنگ ہو رہی ہے, اور وہ کون کر رہا ہے؟ یہ چھوٹے سے لوگ ہیں نا جی, ایک تھوڑے سے لوگ ہیں. دنیا میں کتنے ہیں؟ میرا خیال ہے کہ 10 ملین لوگ ہوں گے یا پتہ نہیں 15 ملین, مجھے ان کی پاپولیشن نہیں پتا. ہاں جی, لیکن آپ ان کی آرگنائزیشن کا لیول, اور جب میں پچھلی دفعہ بھی آپ کے پروگرام سے اور ہمیشہ پچھلے 30 سال سے 40 سال سے اپنے ملک کے لیے روتا رہا کہ بھائی جو اکٹھ ہوتا ہے نا, جو مالک ہے, مالک کا مطلب یہ ہے ٹو ٹیک اونرشپ آف یور کنٹری. اگر آپ ان لوگوں میں سے جن کی ہم بات کر رہے ہیں, آپ کسی ایک سے پوچھیں نا کہ تیری سب سے بڑی پرائیورٹی کیا ہے, یا آپ کس گروپ کو بلانگ کرتے ہو, تو وہ ایک سیکنڈ نہیں لگائے گا, وہ کہے گا میری لائلٹی اس سے ہے. وہ بھلے جس ملک میں رہتا ہو, وہ بھلے جو مرضی کہتا ہو, اس کے پاس جون سا بھی پاسپورٹ ہو, اس کی لائلٹی کے لیے اس کو ایک سیکنڈ کا پرابلم نہیں ہے, وہ سیدھے اس کی لائلٹی کلیئر ہے. آپ مجھ سے پوچھ لیں, آشر صاحب ہو ڈو یو اسٹینڈ ود